अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा टेकेन्द्र बस्याल र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड।
बैंक पनि साथी पनि।
चुनाव बहिष्कार गर्दै आएका रोल्पाको थबाङवासी यसपालि चुनावको पक्षमा, चुनाव बहिष्कारले ठगिएको महसुस।
दैलेख जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सुरुसँगै बिरामीको आकर्षण बढ्यो। सुर्खेतमा घरेलु हिंसाका घटना वर्षेनी बढ्दो अवस्थामा।
स्वर्गदारी दर्शनका लागि प्युठान पुगेको गाडी दुर्घटना हुँदा सातको मृत्यु। प्युठानमै सुलारबाट बस्ती झिलिमिली हुँदै।
र पाँच नम्बर प्रदेशका सामुदायिक रेडियोहरूको भेला दाङमा सकियो, नौ बुधे घोषणा पत्र जारी।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल बैङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
पश्चिम डायरीको शुरूमा चुनाव बहिष्कार गर्दै आएका रोल्पाको थवाङवासी यसपालि चुनाव बहिष्कारले जहिले पनि ठगिँदै आएको महसुस गर्दै चुनावको पक्षमा देखिएका छन् र उनीहरू उम्मेद्वारको तयारी पनि शुरू गरिसकेका छन्। यो खबर छ, पछिल्लो समयमा माओवादीको 10 वर्षे जनयुद्धको उद्गम स्थल भनेर चिनिने थवाङसँग लामो इतिहास छ। थवाङ सधैँ राज्यको कडा प्रतिपक्षमा बसेर सत्तासँग सधैँ टक्कर लिने थवाङले माओवादी जनयुद्धमा हेडक्वार्टरको इतिहास बनायो। 2011 सालदेखि नै थवाङ कम्युनिष्टको गढ मानिन्थ्यो। सशस्त्र युद्ध बिसाएर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि थवाङ फेरि रिसायो। असन्तुष्ट थवाङलाई फकाउन 2064 सालको संविधान सभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफै त्यही क्षेत्रमा चुनाव लड्नुभयो। उहाँले त्यो चुनाव जित्नुभयो, तर 2070 सालको संविधान सभाको निर्वाचन थवाङले फेरि बहिष्कार गर्यो। त्यो बेला माओवादी फुटिसकेको थियो, सारा थवाङवासी मोहन वैद्यले अगुवाई गरेको पार्टीमा थिए। वैद्यबाट विप्लव फेरि बाहिर निस्किनुभयो, सारा थवाङवासी विप्लवका समर्थक भए। एक महिना अघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्द सत्र थवाङमै भएको थियो। त्यसका लागि सारा थवाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए। महाधिवेशनले चुनाव बहिष्कार नीति पारित गरेको छ, तर यसपालि भने थवाङवासी चुनाव चाहन्छन्। अघिल्लो पटक चुनाव बहिष्कार गर्दा थवाङवासी आफूहरू ठगिएको महसुस गर्छन्। विप्लव समर्थक माओवादीका अगुवा रेशम शाह घरती भन्नुहुन्छ, अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ। पार्टीको नीति र बहिष्कार गर्ने नै हो, तर हामीले अनुकूल चुनाव उपयोग गर्छौं। यसका लागि थवाङवासीले पार्टीसँग पनि अनुमति मागेको छ। थवाङवासी वैशाख 11 का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफू अनुकूल उपयोग गर्ने पक्षमा छन्। त्यही अनुसार उनीहरूले उम्मेद्वार पनि खोजिरहेका छन्। गजेन्द्र बोहराले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ।
केही सात अघि लोड सेडिङ हुँदा जिल्ला अस्पताल दैलेख अन्धकार हुन्थ्यो। सानातिनो अपरेशन गर्न पनि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो। स्वास्थ्य सेवा पनि त्यति प्रभावकारी थिएन। कुनै बेला अस्तव्यस्त बनेको जिल्ला अस्पतालले अहिले काँचुली फेर्दैछ। अहिले अस्पतालले 24 घण्टा विशेषज्ञ सेवा उपलब्ध गराएको मात्र छैन, जटिल अपरेशन समेत शुरू गरेको छ। अस्पतालमा अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण भइरहेका छन्। अस्पतालले चेक जाँचका लागि आवश्यक मेसिन तथा उपकरण खरिद गरेको छ। अस्पताल व्यवस्थित भएसँगै स्थानीय उत्साहित भएका छन्। यस क्षेत्रका बिरामीलाई सानोतिनो उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था अन्त्य भएको छ। दैलेखबाट गोविन्द केसीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पीड़ित मैत्री घरेलु हिंसा सम्बन्धी थुप्रै कानून बने पनि हिंसाका घटना बढ़िरहेको तथ्याङ्कले देखाएको छ। यो सुर्खेतको खबर हो। जिल्ला प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा हिंसाका घटना बढ़दै गएको पाइएको हो। जिल्ला प्रहरीका अनुसार अब 2072-73 410 थान मुद्दा दर्ता भएका छन्। 2071-73 309 र 2070-71 203 मुद्दा दर्ता भएका छन्। हिंसा विरूद्ध प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने सचेतना टोल टोलमा पुगेकाले वर्षेनी तथ्याङ्क बढ़िरहेको प्रहरीको अनुमान छ। चेतनाको कमी थियो। जति थिचोमिचो भए पनि घरमै सहेर बस्दथे। जिल्ला प्रहरी प्रमुख मोहन आचार्यले भन्नुभयो, जब 2066 सालमा घरेलु हिंसा कसुर तथा सजाय ऐन जारी भयो त्यसपछि पीड़ित प्रहरी कार्यालय आउन थाले। उनले मुद्दाको संख्या बढ़नुमा जनताको चेतना स्तर बढ़नु भएको पनि प्रहरी प्रमुखको दावी छ। आजको कान्तिपुरमा खबर छ।
स्वर्गदारी दर्शनका लागि तीर्थयात्रु लिएर आएको स्कर्पियो जीप दुर्घटनामा परि सातजनाको ज्यान गएको छ। 12/8/1561 नम्बरको जीप शुक्रबार बिहान स्वर्गदारी नगरपालिकाको 4 स्थित रुमालेमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा 6 जनाको घटनास्थलमै ज्यान गएको थियो भने 1 जनाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा 3 जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा सबै एकै परिवारका 4 जना रहेका छन्। आजको नागरिकमा खबर प्रकाशित छ।
सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकुर्यापको 5 नम्बर प्रदेश स्तरीय भेला दाङमा 9 बुधे घोषणा पत्र जारी गर्दै हिजो सकिएको छ। उद्घाटन कार्यक्रमपछि भएको बन्द सत्रले सामुदायिक रेडियोहरूमा समुदायको अपनत्व महसुस गराउनका लागि सामुदायिक रेडियोहरू खुला सदस्यताको नीति अवलम्बन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। स्थानीय विकासका लागि सम्बन्धित सरकारवालाहरूसँग सहकार्य गर्ने सामुदायिक रेडियोहरूले प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यस्तै समाजमा विद्यमान कुरीति कुसंस्कारसँगै जातीय लैंगिक धार्मिक विभेदको अन्त्यका लागि विशेष रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरी सबै समाज निर्माणमा सक्रिय रहने र सामुदायिक रेडियोहरूको नवीकरण तथा राज्यद्वारा उपलब्ध गराइने सबै प्रकारका सेवा सुविधा स्थानीय तहबाट उपलब्ध गराउन माग गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ।
कोहलपुर नगरपालिकाको वस्तुस्थितिको सम्पूर्ण विवरण राख्ने तयारी थालिएको छ। नगर क्षेत्रभित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य सरसफाई, ओडा अनुसार टोल बस्ती लगायतका सम्पूर्ण विवरण राख्ने तयारी थालिएको हो। 2074 असार मसान्तसम्म सम्पूर्ण विवरण संकलन गरिसक्ने गरी तयारी थालिएको कोहलपुर नगरपालिकाले जनाएको छ। सोही तयारी अनुरूप शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आजको मिशन टुडेमा खबर छ।
पश्चिम डायरीमा राजनीतिक अन्यलता हटाउने उपाय।
ठूला दल हुने ठूलो चौडा छाती राखेर राजनीतिक रूपबाट हल गर्नुपर्छ। यी साना समस्या झिना मसिना समस्याहरूलाई कलामय तरिकाले विश्वासमा लिन सक्नु पर्दछ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
होइन ए दाई, शैक्षिक सत्र पनि सुरु हुन थालिसक्यो, छोरा छोरी पनि ठुला भए, असल शिक्षा दिने विद्यालय नै फेला पार्न सकिन मैले त।
किन चिन्ता लिन्छु बहिनी, जिल्लाकै क वर्गमा पर्न सफल सैनिक आवासीय महाविद्यालय छँदैछ नि।
होइन, के छ र त्यस्तो सैनिक आवासीय महाविद्यालयमा?
आधुनिक र भव्यतम शैक्षिक प्रशासनिक तथा आवासीय संरचनाहरूमा सुविधा सम्पन्न छ। त्यति मात्र हो र, छोराहरूका लागि त सुविधा सम्पन्न आवास गृह छ। शिक्षाका आधुनिक चिन्तनहरू प्रति सचेत टिचिङ फ्याकल्टी, नन टिचिङ एडमिनिस्ट्रेटिभ र प्यास्ट्रोल टिम पनि छ। बन्द हडतालमा पनि बिना अवरोध विद्यालय सञ्चालन हुन्छ। त्यति मात्र कहाँ हो र, विद्यालय अवधिभर अङ्ग्रेजी भाषामा पढाइ हुन्छ। प्रवेशिका परीक्षामा हालसम्म उत्कृष्ट अङ्क सहित 100% नतिजा निकाल्न सफल छ। सैनिक कल्याणकारी कोषबाट सञ्चालित यस सैनिक आवासीय महाविद्यालय मंगलगढी सुर्खेतमा शैक्षिक सत्र 2074 लागि निश्चित कोठामा कक्षा 4 सैनिक तथा गैर सैनिक विद्यार्थीहरूका लागि भर्ना खुल्यो।
भर्ना कार्यक्रम आवेदन फारम वितरण यही चैत 1 गतेदेखि 15 गतेसम्म, प्रवेश परीक्षा लिखित यही चैत 19 गते, अन्तर्वार्ता यही चैत 25, 27 र 28 गते, अन्तिम नतिजा प्रकाशन यही चैत 30 गते।
प्रिन्सिपलको कार्यालय सैनिक आवासीय महाविद्यालय मंगलगढी सुर्खेत।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
चौबिसै घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हात जोड्नी तथा नसा रोग एकुपंचर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081-414-007 र 98-482-63-389
वाओ तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि
ए एउटा कुरा सुन न आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ इलेक्ट्रोनिक सामानको लागि भौता लिनु भएको रहेछ कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो उहाँले घरको एड्रेस पो दिनुभएछ कतै तिमीलाई त होइन मै त हो नि त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपेको चोकमा जाऊ है त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है
हजुर कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपेको चोक होलसेल तथा फुटकर विक्रेता कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा स्तरीय घडी क्यामेरा साउन्ड रेकर्डर स्पिकर मोबाइल एलईडी टिभी फ्रिज विदेशी ब्रान्डका साउन्ड सिस्टम मोबाइल एसेसरीज आइफोन 7 प्लस ल्यापटप साथै स्यामसुङ सोनी स्काईबर्थ डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक सम्पर्क नम्बर 081-520-615
विश्राम पछि पश्चिम डायरीमा फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबरको
साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
संविधान कार्यान्वयनमा सबै दलहरू एकजुट हुन नसक्दा राजनीतिक अन्यलता बढ़िरहेको छ मधेसवादी दलहरू चुनावमा सहभागी हुने वातावरण प्रमुख दलहरूले बनाउन सकेका छैनन् समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण सहित राजनीतिक सहमतिको वातावरण गर्न कसरी सकिएला भन्ने विषयमा कुराकानी गर्दै राजनीतिक विश्लेषक नरेन्द्र जङ पिटर
शान्ति प्रक्रियाको एउटा अत्यन्तै संक्रमण कालको पनि सबैभन्दा ठूलो जटिल अवस्था मैले देखिरहेको छु
अब अहिलेको अवस्थामा जसरी प्रधानमन्त्री चीन भ्रमणमा पुग्नु भएको छ अब राजनीतिक अन्यलता कायमै छ आयोग बनाउने कुरा छ अब यसले राजनीतिक गतिरोधलाई अन्त्य गर्ने संकेत खुलेको हो
धेरै कुरा चाहिँ के छ भनेदेखि समस्याहरू एकदम मिलिएपछि निकासका सम्भावनाहरू आफै समस्याले खोज्छन् समस्या समाधान रहित चाहिँ हुँदैन त्यसले गर्दाखेरि मैले के देखिरहेको छु भन्नुहुन्छ भने चीन भ्रमण भनेको हाम्रा दुईटा विशाल देशहरू छन् जो कि हाम्रो नेपालको लागि पनि सरोकार राख्छन् हाम्रो भू राजनैतिक संवेदनशीलताको लागि पनि त्यो महत्वपूर्ण ठाउँ छ त्यसमा पनि अब जस्तो कि दुई पक्ष छ स्थानीय चुनावको जबकि घोषणा भइसकेपछि राजनीतिक बेरोजगारीहरू पनि त्यताबाट घट्नेछन् र सबै चाहिँ अरू विभिन्न विषयमा अल्झिएकालाई पनि अहिले चुनावमा केन्द्रित हुनुपर्ने आवश्यकता छ त्यो हुँदाखेरि समस्या यति चुलिएको छ कि अब निकास नखोज्दाखेरि अथवा आउँदो माघसम्ममा चुनावहरू हुन नसक्यो भनेदेखि त यो संविधानै एउटा समस्यामा धरात्मा पर्ने सम्भावना हो
जस्तो अहिले सरकारले पनि आन्तरिक रूपमा तयारी गरिरहेको छैन भन्ने खालका आरोपहरू पनि आइरहेका छन् तपाईँले यसलाई कसरी हेर्ने गर्नु भएको छ
त्यस आरोपको विषयमा केही चाहिँ विश्वास लिनुपर्ने एउटा चिज छ अहिले यसले एउटा अन्यलता के भने फ्रेस होल्डको जुन प्रस्ताव जुन आयो यसले गर्दाखेरि सामान्य तरिकाले साना दलहरू अथवा साना दल होइन कि जनमतमा जान डराउने शक्तिहरूलाई पनि एउटा आरोप लगाउने एउटा वातावरण बनेको छ निमित्त कारणबाट आरोपहरू सदासदाहरू आइरहन्छन्
जस्तो मधेसी मोर्चा पनि जनतामा जान नखोज्ने यो प्रवृत्तिलाई पनि यहाँले कसरी हेर्नु भएको छ
जनतामा जान नचाहने किसिमको प्रवृत्ति लोकमत र जनमतबाट एउटा टाढा रहन सक्ने शक्ति त कुनै राजनीतिक शक्ति नै हुँदैन जबकि तपाईँलाई जनमतमा जान सक्ने अवसरलाई नै तपाईँ भाँचो हाल्नुहुन्छ भने तपाईँसँग जनमत छैन भन्ने किसिमको दिन्छ झन्नै दर्ता भएकै पनि 130 करिब चाहिँ दलहरू छन् ती सबैको चित्त बुझाएर भनेर जान सक्ने स्थिति त छैन मान्छे एकाएक चाहिँ शक्तिहरू राजनैतिक शक्तिहरू आफैलाई केन्द्र बनाएर एक साना साना भुरे टाकुरे दरबार खोलेर जुन बसिरहेका शक्ति थिए उनीहरू जनमतमा जानलाई तयारहरू छैन अथवा निर्वाचित कम्तीमा पनि एक सदस्य पनि हुनुपर्दछ भन्नेमा पनि विश्वास विरोध भएको छ हुन्छ पराजित मानसिकताबाट सबैलाई माथि उचाल्नको लागि जिम्मेवार राजनीतिक शक्ति सरकारले पनि फेसिलिटेट गर्नुपर्दछ जनमतलाई आफ्नो परीक्षाको घडीको रूपमा लिन पर्छ भन्ने मलाई लाग्छ
भनेपछि मुलुक अहिले राजनीतिक स्वार्थहरूमा अल्झिएकै हो त
लामो समय भयो झन्डै 21 वर्ष भयो यसले निकास दिन सकेको छैन आन्तरिक द्वन्द्वहरू आएको छ हिजोको द्वन्द्वका चरित्रहरू चाहिँ राजनीतिक चरित्रका थिए अब द्वन्द्वका चरित्रहरू बहुकोणीयहरू हुन सक्छन् त्यसो हुँदाखेरि द्वन्द्व त अल्झिएको त देखिन्छ नै तर पनि यो आजको एक महिना दुई महिना एक वर्ष दुई वर्षको बीचको यो चाहिँ अल्झिएको कुरा होइन यो अल्झिनेको पनि पराकाष्ठ अहिले पुगिसकेको छ र यसले यो चुनौती जुन आएको छ यसले निकास पनि सँगै लिएर आएको छ भन्ने मलाई लाग्छ
तपाईँले लाग्दैन यो सरकार सत्ता लम्ब्याउने खेलमा छ
आफूलाई ज्यादा टिक्ने र जो कि सत्ताभन्दा बाहिर रहेको प्रतिपक्षले सडकमा उसलाई चाहिँ सत्ताबाट निकाल्ने त यो त राजनीतिक संसदीय राजनीतिमा स्वाभाविकै चिजहरू हुन्छ यो सम्भावनाहरूलाई पनि प्रयोग गरेर आफूलाई आयु लम्ब्याउने खेल खेल्छ भनेदेखि सत्तामा जाने भनेको त संसदीय राजनीतिको एउटा कला नै हो
चुनाव हुन्छ त अब
चुनाव नभइकन त समस्याको निकासै छैन एउटा भ्याकम पैदा हुन्छ पोलिटिकल भ्याकम राजनीतिक शून्यता पैदा हुन्छ राजनीतिक बेरोजगारी जो भएको छ नि अहिले त्यो बेरोजगारीलाई पनि यसले हटाउँछ तर केही मानिसहरू जो कि पराजित मानसिकताले चुनावमा जान नचाहनेलाई पनि जनताको तीव्र दबावको कारण स्थानीय दबावको कारण चुनावमा लिएर जान्छ
एकातिर मुलुकमा चुनावको माहौल बनेको छ भने जस्तो प्रदेश नम्बर दुईको पूर्वतिरका जिल्लाहरूमा चाहिँ हुन सक्दैन भन्ने खालका कुराहरू आइरहेका छन् अहिले अन्यलको राजनीति छाइरहेको छ अब यस्तो अवस्थामा कुन बिन्दुमा पुगेर सहमतिको बाटो तय गर्न सकिएला
पहिलो कुरा त के छ भनेदेखि स्थानीय विकास निर्माणका अधिकारहरूलाई स्थानीय सत्ताले लिएर आउन सक्ने जुन अहिले विधेयकहरू पारित भएको छ सरकार के नै अहिले कानुनको रूपबाट पनि त्यसलाई लिएर आइसकेको छ त्यसले गर्दाखेरि स्थानीय जनता नै मलाई चाहिँ लाग्छ आफ्नो नेता चाहिँ चयन गर्नुपर्दछ आफ्नो निर्वाचित नेता चयन गर्नुपर्दछ भन्ने किसिमको ज्यादै उत्साह छन् र हुनुपर्छ अब राजनीतिक व्यवसायीहरू केही चाहिँ हुन्छन् जसलाई पराजित मानसिकताले चुनावमा जानलाई उनीहरूले चाहिरहेका छैनन् सत्ताले अथवा प्रमुख दलहरूले ठुला दलहरूले ठुलो चौडा छाती राखेर राजनीतिक रूपबाट हल गर्नुपर्छ यी साना समस्याहरू ठुला समस्याका सामनेमा साना समस्या झिना मसिना समस्याहरूलाई कलामय तरिकाले विश्वासमा लिन सक्नुपर्दछ मलाई लाग्छ वातावरण समय घटिँदै जाँदाखेरि त्यो चिज होला जस्तो लाग्छ
नेकपा माओवादी निकट राजनीतिक विशेषक नरेन्द्रजङ पिटर र सावित्री गिरी अब अन्य खबर लोपनमुख खुना समुदायका महिलाहरूको आयार्जनलाई बढ़ावा दिन शुक्रबारदेखि चार दिने पशुपालन तालिम शुरू भएको छ बाँके राष्ट्रिय निकुञ्जको आयोजना र जेडीएसएलको सहयोगमा पशुपालन तालिम शुरू भएको हो यता कोलपुरमै जय बागेश्वरी पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर अस्पताल शुक्रबारबाट शुरू भएको छ
महाभूकम्प नेपालीका लागि कालो दिन बनेर आयो त्यति बेला हजारौंले ज्यान गुमाए भने अरबौं सम्पत्ति क्षति भयो सर्वसाधारणको विचल्य भयो उनीहरू पालमुनि बस्न बाध्य भए अझै पनि पालमै दिन गुजारा गरिरहेका छन् घर पूर्ण आंशिक तथा सामान्य क्षति भए कतिपय घर बस्न मिल्ने र बस्न नमिल्ने गरी भत्किए यसमा युवा तथा खेलकुद मन्त्री दलजित सिर्पालीको घर पनि पर्छ उहाँको साबिकको काँडा पाँचमा रहेको घर बस्न नमिल्ने गरी भूकम्पका कारण भत्कियो भूकम्प पीड़ितका नाममा सरकारले किस्ता किस्तामा राहत दिँदै आएको छ तर दुर्भाग्य सरकारमा सहभागी युवा तथा खेलकुद मन्त्री दलजित सिर्पालीकोले चाहिँ हालसम्म केही राहत पाउन सक्नु भएको छैन सरकारले जिल्लालाई भूकम्प प्रभावित जिल्लामा समावेश नगरेका कारण उहाँले उक्त राहत पाउन नसक्नु भएन गणेश विकले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ
विद्युत विस्तार नभएका प्युठान जिल्लाका अति दुर्गम बस्ती सोलारबाटै झिलिमिली बनेका छन् गाउँले आफ्नै लगानीमा सोलार जडान गरी गाउँ झिलिमिली बनाएका हुन् जिल्लाको रजवारा अर्खा पूजा खुङ खबाङ स्याउलीवाङ लगायत क्षेत्रमा स्थानीयले सोलारले उज्यालो रात सोलारबाट रात उज्यालोमा काटिरहेका छन् जिल्लामै 12 मेगावाट क्षमताको झिम्रुक जलविद्युत उत्पादन भए पनि झण्डै आधा दर्जनभन्दा बढी गाउँमा विद्युत विस्तार हुन सकेको छैन सोलारबाटै बस्ती झिलिमिली आजको अन्नपूर्णमा केशर रोकाले यो खबर लेख्नु भएको छ
पश्चिम डायरीमा स्थानीय तहमा अर्थपूर्ण महिला सहभागिता
पार्टीप्रति राजनीतिकमा बुझेको त्यसो हुँदा महिलाले पनि म महिला हुँ म पछि हट्नुपर्छ भन्ने नसोचेर पुरुष र मैले पनि केही गर्न सक्छु भन्ने सोच राख्नुपर्छ
लगायतका सामग्री सुनाउन बाँकी नै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
ओहो दाई कता जाँदै हो?
यसो मल लिन बाहिरतिर जान लागेको।
कस्तो मल कहाँबाट ल्याउँदै हुनुहुन्छ?
अब बजारमा जे पाइन्छ त्यही ल्याउनु पर्ला।
त्यस्तो पनि हुन्छ दाई, प्रत्येक वर्ष रासायनिक मलको असन्तुलित प्रयोगको कारणले माटोको गुणस्तरमा ह्रास आएको हुँदा माटोको सुधार गर्न नेपाल सरकारबाट जिल्ला कृषि विकास कार्यालय मार्फत प्राङ्गारिक मल खरिदमा कृषक दाजुभाइहरूलाई प्रति केजी बढीमा रु 10 सम्म अनुदान दिई प्रति एक कठामा कठा 50 केजीका दरले 1500 केजीसम्म अर्थात 30 कठा एक हेक्टरका लागि अनुदान दिने व्यवस्था रहेको छ। समयमै आफ्नो सेवा केन्द्रबाट सिफारिस लिनुहोस्, नजिकको डिलरबाट उक्त मल खरिद गर्नुहोस् र यो मौकाको फाइदा उठाइहाल्नुहोस्।
हजुर, विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहोला।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
हेर हेर भाडा माझेको ताल, भित्र कपडा त्यस्तै छन्, घर सफा गरेका छैन, पानीका गाग्रा रित्तै छन्, अझ रोएर पो नाटक गर्छे, मा आउँदासम्म सबै काम सक्ने।
यस्ता हिंसात्मक कार्यहरू गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। बालबालिकालाई संलग्न गराई गैर कानूनी कार्य आफू पनि नगरौं, अरूलाई पनि गर्न नदिऊ।
यदि बालबालिकालाई यौन दुर्व्यवहार, लागु औषध ओसार प्रसार, बाल श्रम लगायतका कार्यमा संलग्न गराउने वा जबरजस्ती गर्ने गराउने कार्य गरेमा हदैसम्मको कारवाही हुन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। नेपालमा महिलाको जनसंख्या 51.5% रहेको छ। महिलाको अधिकार स्थापनाका लागि संविधानले राज्यको हरेक निकायमा 33% र स्थानीय तहमा 40% महिला सहभागिता सुनिश्चित गरेको छ। स्थानीय निकायको निर्वाचनमा मेयर वा उपमेयर अनिवार्य महिला हुनुपर्ने प्रावधान पनि छ। स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितालाई यस्तै स्थानीय तहमा स्थानीय यसलाई फेरि सुन्नुहोस्। स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितालाई अर्थपूर्ण बनाउन के गर्नुपर्ला? सुनौ सर्वसाधारणको भनाइसहित शम्भु प्रसाद थारूले संकलन गरेको नागरिक आवाज।
म भरतोष साई, नेतृत्वको लागि त समाजमा अहिले म एक्टिभ महिलाहरू सक्षम कस्तो छ महिला र कसले काम गर्छ र गाउँघरमा भइपरि आएको समस्यालाई तेरो र मेरो नभनेर निष्पक्ष रूपमा समाजको अगाडि नितान्त भएर काम गर्न जो महिलाले सक्छ र हामीले हाम्रो पार्टी र व्यक्ति मेरो भन्नु भएन।
कृष्णा सापकोटा, अशिक्षित महिलाहरू छन्, तिनी महिलाहरूलाई शिक्षा दिनु पर्यो, तालिमहरू दिनु पर्यो, ट्रेनिङहरू दिनु पर्यो, सक्षममै बनाउन सकिएको छैन महिलाहरू। कति महिलाहरू घरबाट बाहिर निस्किन पनि चपेटामा पनि परेछन्।
म टेकेन्द्र मल्ल, स्थानीय निर्वाचनमा महिलाको प्रतिनिधित्व एकदमै राम्रो सहभागिता देखाएको छ। पक्कै पनि यो महिलालाई सशक्तिकरण गर्ने कुरा, अहिले यो जुन किसिमको एउटा कुरा ल्याइरहेको छ, प्रतिनिधित्व गर्ने कुरा ल्याइरहेको छ, एकदमै स्वागत योग्य छ।
शारदा शर्मा, पार्टीसँग हुलमिल गरेको र एकदम पार्टीप्रति राजनीतिकमा बुझेको, त्यसो हुँदा महिलाले पनि म महिला हुँ, म पछि हट्नुपर्छ भन्ने नसोचेर पुरुष र मैले पनि केही गर्न सक्छु भन्ने सोच राख्नुपर्छ।
बालकदेखि वृद्धसम्मलाई बाँसगढी सामुदायिक पुस्तकालयले समेटेको विभिन्न सरकारवालाहरूले जोड दिएका छन्। शुक्रबार बर्दियाको बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सामाजिक लेखा परीक्षण कार्यक्रममा विभिन्न सरकारवालाहरूले बालकदेखि वृद्धसम्मको व्यक्तिगत जीवनलाई सकारात्मक बाटोसँगै नयाँ सोचको विकास गर्न सफल भएको बताएका हुन्। रावण विश्वकर्मले मिशन टुडेमा खबर लेख्नु भएको छ।
बाँकेको राप्तीपारी फतेपुरमा रहेको नमूना महिला कृषक समूहले आफ्नो पहिलो सार्वजनिक सुनवाई गरेको छ। सार्वजनिक सुनवाई मार्फत समूहले 95,55,053 रूपियाँ बराबरको लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी बेमौसमी तरकारी उपआयोजनाको शुरूआत गरेको जनाएको छ। महिला कृषक समूहलाई साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना रिजम एफपीले पूरक अनुदान स्वरूप सहयोग गरेको छ।
लाखौं खर्च र बैतडी सदरमुकाममा बनाइएको महिला सुरक्षा आवास गृह र वृद्धाश्रम भवन प्रयोगविहीन हुँदा बेवारिसी भएका छन्। हिंसामा परेका महिला र असहाय वृद्धाको सुरक्षा र व्यवस्थापनका लागि 3 वर्ष अघि दशरचन्द चार गढीमा निर्माण भएका ती 2 भवन संरचना अभावमा अल्पत्र परेका हुन्। आजको कान्तिपुरमा यो खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। अब हुने स्थानीय निर्वाचनका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा नेपालगंज नगरपालिकाका पूर्व मेयर धवल शमशेर राणाको विचार।
17 वर्षबाट स्थानीय निकायको निर्वाचन भएको छैन, यो स्थानीय निकायको निर्वाचन हुनुपर्छ र जनताको अधिकार, जनताले नेता छान्ने आफ्नो अधिकार जनतामा फर्किनुपर्छ। धेरै वर्षबाट स्थानीय निकायको निर्वाचन नभएर देशको स्थानीय निकायको विकासै अस्त व्यस्त भएको छ। त्यसमाथि पनि अझ नेपालगंज उपमहानगरपालिका चाहिँ एकदमै अस्त व्यस्त भएको कारणले स्थानीय निकायमा निर्वाचन हुनै पर्छ र त्यही क्रममा म पूर्व मेयर पनि भइसक्या र मैले पनि आफ्नो उम्मेदवारी को इच्छा गरेको छु। एउटा सबैलाई, सबभन्दा पहिले सबैलाई समेटेर हिँड्न सक्ने व्यक्ति हुनुपर्छ, उसको भूमिका निष्पक्ष हुनुपर्छ, ऊ भ्रष्टाचारभन्दा माथि हुन सक्नुपर्छ र चाहिँ नि अलिकति लोकप्रिय मान्छे पनि हुनुपर्छ र स्थानीय निकायलाई बुझेको र पढा लेखा मान्छे हुनुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव बहिष्कार गर्दै आएका रोल्पाको थबाङवासी यसपालि चुनावको पक्षमा, चुनाव बहिष्कारले ठगिएको महसुस।
दैलेख जिल्ला अस्पतालमा विशेषज्ञ सेवा शुरू भएसँगै बिरामीको आकर्षण बढ्यो। सुर्खेतमा घरेलु हिंसाका घटना वर्षेनी बढ्दो अवस्थामा।
स्वर्गद्वारी दर्शनका लागि प्युठान पुगेको गाडी दुर्घटना हुँदा 7 को मृत्यु। प्युठानमा सोलारबाटै बस्ती झिलिमिली हुँदै।
र 5 नम्बर प्रदेशका सामुदायिक रेडियोहरूको भेला दाङमा सकियो, 9 बुँदे घोषणा पत्र जारी।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै टेकेन्द्र र म तुला विदा हुन्छौ। आज चैत्र 12 गते शनिबार, मार्च 25 तारिक स्थानीय निर्वाचन आउन अब 51 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।